قادر مطلق خدا باپ اور بیٹے اور روح القدس کا فضل اور اطمینان آپ کو ہمیشہ حاصل ہوتا رہے، آمین۔ کتاب مقدس میں سے ہم ان دنوں میں جو تعلیم پا رہے ہیں وہ بائبلی عقیدہ تخلیق ہے، یعنی بائبل کیا ہمیں تعلیم دیتی ہے، کیا سکھاتی ہے کہ یہ دنیا کیسے بنی، اور اس دنیا کے بارے میں خدا کا کلام ہمیں کیا تعلیم دیتا ہے، اور اس میں کچھ باتیں ہم سیکھ چکے، اور اب تخلیق کا جو پروسیس ہے، دی پروسیس آف کریشن، جو عمل ہے، ہم اس میں کچھ چیزیں سیکھ رہے ہیں۔ خدا نے ہر چیز کے بارے میں پہلے منصوبہ بنا لیا تھا، ہم اس پہ بات کر چکے، اور خدا کی قدرت اور حکمت اور عقل سے ہی یہ عمل پورا ہوا ہے۔ عقل مند لوگ بھی کبھی کبھی چیزوں کو سمجھنے میں بھول کر جاتے ہیں۔ عقل ہونا، حکمت ہونا ایک الگ بات ہے، لیکن سمجھ ہونا، چیزوں کو سمجھنا، وہ الگ بات ہے۔ ہم لوگوں کو اکثر شکوا رہتا ہے، مجھے آج تک کسی نے سمجھا نہیں، مجھے سمجھنے کی کوشش نہیں کی، میری بات سمجھنے کی کوشش نہیں کی، میرے جذبات سمجھنے کی کوشش نہیں کی، میری سوچ سمجھنے کی کوشش نہیں کی کبھی کسی نے۔ ہمیں یہی فکر رہتی ہے کہ کاش مجھے کوئی سمجھ سکتا۔ لڑائی جھگڑا ہوتا ہے، بعد میں بندہ کہتا ہے یہ بات میں نے اس طرح سے نہیں کہی تھی، آپ نے اس کو غلط سمجھا ہے۔ ہم عقل مند ہونے کا دعویٰ کرتے ہیں لیکن باتوں کو سمجھنے میں بھول ہو جاتی ہے ہم سے۔ سو تخلیق کا عمل ظاہر کرتا ہے خدا طاقت والا ہے، قدرت والا ہے، پاورفل ہے، اور اس میں حکمت ہے، عقل ہے اس میں، اور سمجھ بھی ہے اس میں۔ پوری سمجھ، عقل اور قدرت کے ساتھ خدا نے یہ تخلیق کیا ہے سب کچھ، اور چیزیں خدا نے آرڈر پہ میٹیریل منگوا کے، اینٹے، گارا، بجری، سیمنٹ، سریا، ریت، الومینیم، لوہا، اسٹیل، یہ چیزیں منگوا کے دنیا نہیں بنائی، کہتا گیا اور بنتی گئی۔ بائی ہز ورڈ خدا نے اپنا حکم جاری کیا، وہ کہتا گیا، روشنی ہو جا، ہو گئی، وہ آواز دیتا گیا اور چیزیں بنتی گئی۔ خدا میں یہ طاقت ہے کہ وہ ایک دم سے سب کچھ بنا سکتا ہے، سب کچھ بنا سکتا ہے ایک پلک جھپکنے کے وقت میں، طاقت ہے اس میں، سب کچھ کرنے کی طاقت ہے۔ تو ابھی اس نے 6 دنوں میں دنیا بنائی ہے، کیونکہ بائبل کہتی ہے کہ ساری چیزیں جو خدا نے بنائی آسمان کی اور زمین کی، جو کچھ ان میں ہے، وہ کتنے دنوں میں بنایا؟ 6 دن میں۔ گیت بھی ہے، 6 دن میں خدا نے زمین آسمان بنایا، ذرا دیکھو، 6 دن میں بنایا۔ کیوں بنایا؟ ہمیں سکھانے کے لیے کہ ہم بھی سارے کام لمحوں اور چٹکیوں میں کرنے اور کروانے کے عادی نہ بنیں۔ وہ 6 دن کتنا ٹائم پیریڈ تھا ہمیں نہیں پتا، لیکن ایک بات طے ہے کہ پہلے ہی دن خدا نے حدیں باندھ دی تھیں، اتنا وقت روشنی ہوگی اور اتنا وقت اندھیرا ہوگا۔ خدا نے سب چیزیں ایک خاص ترتیب سے بنائیں تاکہ مخلوقات اس میں رہیں۔ خدا نے پہلے وہ چیزیں بنائی جو ضروری تھی، ترتیب سے ساری چیزیں بنائی تاکہ مخلوق اس میں رہ سکے۔ اس کی حکمت ہے، اس کے فہم ہے، اس کی انڈرسٹینڈنگ ہے۔ پہلے آسمان، اس کا سارا لشکر بنایا، سارے لشکر میں فرشتے ہیں جو آسمان پر خدا کی خدمت گزار ہیں، اس پہ میں نے کافی تفصیل سے بات کی تھی۔ فرشتے پہلے بنے تھے، پہلے آسمان بنا اور فرشتے بنے، اور ان فرشتوں کے دیکھتے ہوئے خدا نے زمین کی بنیاد ڈالی، خدا نے زمین کی پیمائش ٹھہرائی، خدا نے پانیوں میں سے خشکی کو ابھارا اور حد ٹھہرائی، سمندر تو یہاں سے آگے نہیں جائے گا۔ ایوب باب نمبر 38، ہم اس پہ بات کر چکے کہ جب وہ زمین کی بنیاد ڈال رہا تھا تو صبح کے ستارے خدا کے بیٹے خوشی سے گا رہے تھے کہ خدا سنگے بنیاد رکھ رہا ہے، خدا اناگریٹ کر رہا ہے، خدا فاؤنڈیشنز رکھ رہا ہے زمین کی، خدا بنیاد رکھ رہا ہے زمین کی، تو وہ خوشی سے گا رہے تھے۔ فرشتے موجود تھے جب زمین بنی۔ اب زمین بنی، خدا نے وہ چیزیں بنائی جو زندگی کو قائم رکھنے کے لیے ضروری ہیں، یعنی روشنی، فضا، ہوا، پانی، خشکی، یہ ساری چیزیں خدا نے بنا دی۔ क्योंकि अभी परिंदे बनने हैं, अभी मछलियां बननी हैं, अभी जानवर बनने हैं, अभी पौधे और सब्जियां उगनी हैं, दरख्त उगने हैं। उनके लिए क्या चाहिए? जमीन चाहिए खुश्क, उनके लिए पानी चाहिए, उनके लिए हवा और रोशनी चाहिए। तो खुदा ने ये चीजें पहले बनाई, रोशनी बनाई, फिजा बनाई जिसमें हवा है, पानी, और फिर खुश्की उभारी। वो चीजें खुदा ने पहले बनाई जो जिंदा रहने के लिए जरूरी हैं, बाद में उसने उन्हें इस्तेमाल करने वाले लोग या जानवर या मखलूकात तैयार की। मैं जाता हूं ताकि तुम्हारे लिए जगह तैयार करूं, ताकि फिर आऊं और तुम्हें अपने साथ ले जाऊं, जहां मैं हूं वहां तुम भी रहो। ये पैटर्न है, ये खुदा का तरीका है कि वो लोगों को, इंसानों को, मखलूकात को, अपनी सारी क्रिएशन को एक जगह पर रखने से पहले उनकी जरूरत की सारी चीजें पहले मुहैया करता है, पहले तैयार करता है। जिन नौजवानों की अभी शादियां नहीं ना हुई, वो इस आयत से सीखो, अपनी दुल्हन के लिए पहले जगह तैयार करो, उसके लिए रहने का कमरा तैयार करो, उसके लिए फर्नीचर खुद तैयार करो। जरूरी नहीं कि वो अपने मैके से लेकर आए, मेहनत करो, अपना फर्नीचर खुद बनाओ, अपना सामान खुद बनाओ। किसी की बेटी को उन्हें रुखसत करना मुश्किल ना बनाओ, खुद तैयार करो। दुल्हे की जिम्मेदारी है जगह तैयार करना, ताकि सिर्फ दुल्हन को लाए और उसको रखे। खुदा पहले चीजें बना चुका था जो जरूरी थी, सांस लेने के लिए हवा चाहिए थी बना दी, रोशनी चाहिए थी बना दी, रहने के लिए जमीन चाहिए थी वो बनाई, पानी चाहिए था वो बना दिया। फिर खुदा ने आगे क्या बनाया? फिर खुदा ने नबातात यानी ग्रीनरी, पौधे, दरख्त, झाड़ियां और सारी चीजें जिनमें फल और फूल थे, वो सब खुदा ने पैदा किया। अब जमीन भी थी, रोशनी भी थी, हवा भी थी, पानी भी था। तो खुदा ने आवाज दी, सेब, अंगूर, अनार, गंदम, चावल, जवार, बाजरा, मकई, हर चीज खुदा कहता रहा पैदा हो जाओ, और वो होती गई। जमीन पे खुश्की पे पानी, हवा और रोशनी के बाद खुदा ने पौधे बनाए, सब्जियां उगाई, दरख्त उगाए जिनमें बीज हैं, जिनमें फल हैं। उसके बाद खुदा ने सूरज, चांद, सितारे बनाए, ये डेकोरेशन की खुदा ने आसमान की। खुदा ने प्रेजेंटेबल, जैसे हम डिश को करते हैं, चीजें बनाई। रोशनी में खुदा ने ये रख दिए, ये सूरज है, ये चांद है, ये सितारे हैं, ये खुद से रोशनी हमें क्या देंगे? रोशनी तो पहले ही थी, खुदा ने इनमें रोशनी डाल दी। अच्छा चलो तुम में मैं थोड़ी इतनी रोशनी डालता हूं। हम अपनी नेकेड आई से, अपनी आंख से, खुली आंख से सूरज को देख नहीं सकते। ये थोड़ी सी रोशनी है जो खुदा ने इसमें डाली गई है, तो खुदा का नूर और उसका जलाल कैसे हम देख पाएंगे? हल्का सा नूर उसका देखा था मुकाशवा पहले बाब में, उसका चेहरा चमकते हुए आफताब के जैसा है। और जब मैंने उस पर निगाह की तो मैं मुर्दा सा होकर उसके पांव में गिर पड़ा, होश ही ना रहे। खुदा का जलाल क्या देखेंगे उसकी बनाई हुई चीजों में, जब हम नूर को नहीं देख पाते, तो खुदा के नूर को क्या देख पाएंगे? लेकिन एक वक्त आएगा कि हम उसे देखेंगे, रूबरू देखेंगे उसे। सूरज, चांद, सितारे बनाए। फिर खुदा ने पानी के जानदार, मछलियां वगैरह सब कुछ बनाए। और पैदाइश पहला बाब है और 20वीं आयत, बाइबल पे देखिए, पैदाइश पहला बाब 20वीं आयत। और खुदा ने कहा कि पानी जानदारों को कसरत से पैदा करे और परिंदे जमीन के ऊपर फिजा में उड़े। और खुदा ने बड़े बड़े दरियाई जानवरों को और हर किस्म के जानदार को जो पानी से बकसरत पैदा हुए थे, खुदा ने बड़े बड़े दरियाई जानवरों को जो हम सिर्फ कार्टून्स में या इंसाइक्लोपीडिया में या डिक्शनरीज में या नेशनल ज्योग्राफिक चैनल पे चीजें देखते हैं ना, बड़ी बड़ी चीजें खुदा ने पैदा की हुई हैं, वो وہ خدا نے پیدا کی اور یہ بنی تھیں پانچویں دن. یہ کروڑوں اور لاکھوں سال پرانی باتیں نہیں ہیں, یہ ہماری مس کیلکولیشنز ہیں, انسانوں کے غلط تجزیے اور تجربے ہیں. یہ پانچویں دن بنی ہیں یہ چیزیں, پانی کے اندر کے بڑے بڑے وشال جانور, بڑے بڑے. خدا نے پھر پانی کے جانور اور پرندے بنائے پانچویں دن. پھر خدا نے زمین پر چلنے والے جاندار بنائے, چوپائے اور رینگنے والے جو خشکی کے جانور ہیں. چھٹے دن زمین پر چلنے پھرنے والے, رینگنے والے, کرالنگ کرنے والے یا چوپائے, چار ٹانگوں والے سارے جانور چھٹے دن بنے. اور ایک ہی دن میں سارے جانور بنا دیے خدا نے. اور پھر چھٹے دن کے اختتام سے پہلے پہلے خدا نے انسان کو بنایا, آخر میں انسان کو بنایا تھا. خدا نے چھٹے دن کے آخر میں انسان کو بنایا اور کہا آؤ ہم انسان کو اپنی صورت اور شبیہ پر پیدا کریں. سب چیزیں خدا کہتا رہا اور بنتی رہیں, حکم دیتا رہا اور بنتی رہیں, لیکن آدم کے لیے ہے کہ خدا نے انسان کو زمین کی مٹی سے پیدا کیا. سب چیزیں خدا کے کہنے سے بنی اور انسان کو دھول سے بنایا, لیکن کسی میں اپنا دم نہیں پھونکا, لیکن اس دھول سے بنے پتلے میں اپنا دم پھونک دیا. ہم سب سے کم تر دھول سے, گرد سے, ڈسٹ سے بنے ہوئے, لیکن ہمارے اندر روح ہے خدا کا, اس لیے ہم سب سے معتبر ہو گئے. زبور نمبر 8 میں لکھا اس نے خدا سے کچھ ہی کم تر بنایا, اپنا روح ہمیں دے دیا تو سارے جانوروں, سارے پرندوں, سارے دریائی اور سمندری جانداروں, ساری مخلوقات پر اس نے ہمیں حکمران بنا دیا, ہمیں یہ عزت دے دی. سو خدا نے ترتیب سے چیزیں بنائی ہیں, انسان کے لیے روشنی, پانی, ہوا, مٹی, پودے, درخت, سبزیاں, فصلیں, پھل پھول, سمندر کی مچھلیاں, ہوا کے پرندے اور زمین پر چلنے والے جانور, سب پہلے تیار کر دیے. میں نے تیرے لیے ساری چیزیں تیار کر دی ہیں, اب آدم میں تجھے بناتا ہوں. اور یہاں ایک بات وہ یاد رکھیے جو میں نے دو جمعے پہلے سکھائی تھی, کہ خدا نے یہ کائنات مجھے اور آپ کو ذہن میں رکھ کے بنائی ہے. افسیوں پہلے باب میں لکھا ہے کہ دنیا کی بنیاد رکھنے سے پہلے, بنائے عالم سے پیشتر اس نے ہمیں یسوع مسیح میں چن لیا ہے. دنیا ابھی بنی بھی نہیں تھی تو خدا نے مجھے اور آپ کو چن لیا تھا, ہم اس کے ارادے اور اس کے پلان میں تھے. سو خدا نے یہ چیزیں ترتیب سے بنائی تاکہ ہمیں بھی سبق ملے, اور جیسے جیسے میں مخلوق بناتا جاؤں, چیزیں کریٹ کرتا جاؤں, ان کی ضرورت کی چیزیں پہلے بنا دوں, بعد میں انہیں بناؤں. اور پیدائش کی کتاب کا پہلا باب یہ بتاتا ہے کہ انسان کو حکم نہیں تھا کہ وہ فش, مٹن یا بیف کھائے, ویجیٹیرین تھا, سبزی خور بنایا تھا, پھل خور بنایا تھا انسان کو, جانور کو مارنے کی, کاٹنے کی اجازت نہیں تھی. سو خدا نے ایک پیٹرن سے یہ ساری چیزیں بنائی, ایک ترتیب سے یہ چیزیں بنائی, چھ دن میں بنائی تاکہ ہمیں سکھا سکے کہ ہم آہستہ آہستہ ترتیب وار, درجہ بدرجہ, سٹیپ بائی سٹیپ کام کرنا سیکھ جائیں, ہم کالے نہ پڑے, ایک دم سے بنانے کی کوشش ہمارے اندر نہ آئے, ہم بھی کاموں کو سہجے سہجے اور طریقے اور سلیقے سے کریں. اور اس سے پہلے کہ شادیاں کریں, گھر بناؤ, پھر اس میں دلہن لے کر آؤ, یہ بھی ضروری ہے. ये जहेज वाला चक्कर जो है ना, ये बेटी के मां बाप से हमें हटा देने की जरूरत है। बाइबल का पैटर्न नहीं है ये। किसी को सबूत चाहिए हो ना तो बाइबल में से मिल सकता है। अब्राहम ने अपने बेटे के लिए अपने खादिम को भेजा, जा मेरे खानदान के लोगों में से एक बहू तलाश करके ला मेरे बेटे के लिए। तो कितने ऊंट थे उसके साथ? 10 ऊंट थे अलियाजर के साथ। क्या था उसमें? बरी थी, कीमती कपड़े, जेवर, तोहफे, कि जहां तुझे दुल्हन के लिए हां हो जाए वहीं ये दे देना, पर उनकी बेटी ले आना। कोई ट्रक नहीं आया था फर्नीचर का, कोई रेफ्रिजरेटर, कोई गाड़ी नहीं। वो जितने ऊंट लेके गया था, इजाफा नहीं लिखा हुआ बाइबल में कि जी ज्यादा आ गए थे, सिर्फ रिबका आई थी। तो हम कहीं ना कहीं से तो शुरू करें, ये जो जहेज वाली रस्में हैं इन्हें कहीं ना कहीं से तो खत्म करने की जरूरत है ना। तो कोशिश करें हम दुल्हन के लिए पहले सब कुछ तैयार करें, फिर दुल्हन लेकर आए। यहां पता क्या है, सबने ऐसे किया है। 2-3 महीने पहले आता बंदा, वो आके ड्यूटी ज्वाइन करता है, कंपनी से बातचीत करता है, जी मेरा फैमिली वीजा दे दे। उसके बाद जब उसको फैमिली वीजा अप्लाई हो जाता है, प्रोसेस में हो जाता है, तो फिर वो कहता है जी कोई मकान ढूंढो। मकान ढूंढने के बाद वो किसी से मिलता है, कहीं से कुछ सस्ता भले मिल जाए, या नया की अगर कैपेसिटी हो तो नया तो बेस्ट है, सस्ता मिल जाए, बिकता बिगाता कोई एक बेड मिल जाए, ड्रेसिंग टेबल मिल जाए, कोई सोफे मिल जाए, कोई बर्तन मिल जाए, ताकि जब दुल्हन आए तो उसके सोने, बैठने और खाने पीने के लिए कोई चीजें घर में मौजूद हों। तो बहरीन में हमें यह चीज प्रैक्टिस करने को मिलती है। तो जो माएं हैं वो अपने बच्चों के लिए ऐसी दुल्हन ना ढूंढना बड़ा प्रयाकार है ना। जहेज को खत्म करने की कोशिश करें। लड़के की शादी तब करें जब वो आपको बना के दिखा दे, ये मां बेड सेट है, ये बर्तनों का सेट है, ये अलमारी है जिसमें उसके कपड़े होंगे। 50 को सूट तू तैयार कर, क्यों उसके खानदान से ले जिन्होंने उसको 25 साल पाला, पढ़ाया, ट्रेनिंग्स दिलवाई, तरबियत दिलवाई, क्या कुछ बाकी है अभी आपकी खिदमतें करने के लिए? पाला उन्होंने, आके खिदमत तो सास और ससुर की ज्यादा करनी है ना। आजकल तो बुजुर्ग हमारे पसंद भी नहीं करते। लो जी साडा जमाना सी, सानू पता ही नहीं सी हुंदा बंदा साडा किथे वे, ये तो बाहर ही नहीं निकलते। भाई उन्हें खुदा ने जोड़ा, आपकी खिदमत वो कर लेंगे अगर आप उनको सहूलतें दोगे तो। मजबूर ना करो कुड़मों को, मजबूर ना करो जी मेरियां इनियां मिलनियां कराओगे तो था नहीं, खुद तोहफे दे दो। चीजें पहले एस्टेब्लिश करें, तैयार करें, फिर हम आगे बढ़े। सो खुदा ने ये पैटर्न हमें दिया है। अब खुदा का अपनी मखलूक के साथ कंडक्ट, बर्ताव कैसा है? मालिक है ना वो, खुदा मालिक है, सारी चीजों का मालिक है क्योंकि उसने बनाई है। जैसा चाहे सलूक करें। अपना कलम किसका है यहां? पेन कौन अपना लेके आया हुआ है? ठीक है ना, है सबके पास, जो लिख रहे हैं उनका अपना पेन है। कीमती चीज है कि 1 रुपए की मिल जाती है? बहुत कीमती है पेन या कलम? नहीं ना, ज्यादा कीमती नहीं है। अंगूठी किसने पहनी हुई है? शादीशुदा है, उनके पास कुछ ना कुछ होगा। चलो सबसे सस्ता काम करते हैं, फोन किस किस के पास है जरा मुझे दिखा दे। सबके पास है ना, छोटा है बड़ा है कोई माने नहीं रखता, लेकिन फोन सबके पास है। हम इस फोन को जैसे मर्जी यूज करें, मेरे गुआंढी नु की, मेरे हमसाये को क्या भाई? मेरी चीज है, मैं इसको जैसे मर्जी यूज करूं, इसमें कौन सा सॉफ्टवेयर रखूं, किसको कॉल करूं, किसका मैसेज आए, मूवी देखूं, इसमें कुछ करूं, तुम्हें क्या है इसमें? ये तो मेरा फोन है। हम इजाजत देते हैं किसी को मेरा फोन चेक करें? میری ملکیت ہے نا فون میرا، میں اجازت نہیں دیتا کہ کوئی میری ملکیت فون میں اپنی مرضی ڈالے، کیونکہ وہ میرا ہے. تو یہی اصول خدا پہ لاگو کریں، یہ دنیا خدا کی ہے، ہم خدا کے ہیں، ہم اس کی ملکیت ہیں. کیا حق بنتا ہے کہ ہم خدا کی مخلوقات میں جھانک کر دیکھیں ادھر کیا ہو رہا ہے؟ ہم کیوں ان میں جا کے اپنے پریشان کرتے ہیں چیزوں کو؟ ہم کیوں اس میں جا کے پنجابی کہتے ہیں نا ننو لینا، ہم کیوں اس میں اپنی ناک گھسیڑتے ہیں، اپنی ٹانگ اڑاتے ہیں؟ بھائی جس کی چیز ہے اس کی ملکیت ہے، وہ جیسے چاہے اپنی مخلوق کے ساتھ برتاؤ کرے، جو مرضی کرے، کوئی اس کو پوچھ نہیں سکتا، کوئی نہیں پوچھ سکتا اسے. تو بھی ارے ہم تو ایک فون، بھلے وہ 10 دینار سے لے کر 400 دینار تک کا ہو، ہے تو فون نا، ہم اس فون کو بہت سنبھال کے رکھتے ہیں. بچہ کہاں ہے کچھ پتہ نہیں ہوتا، لیکن فون کہاں ہے بیگم، یہ ہمیں ضرور پریشان کرتا. ہم اتنی معمولی سی چیز کے لیے فکر مند ہوتے ہیں. اگر بچے کے ہاتھ سے فون گر جائے تو بیگم صاحبہ سے پہلے جناب کی، عالی جناب کی آواز نکل آتی ہے، اتنا مہنگا فون تجھے سمجھایا تھا ان بچوں کو نہ پکڑانا. ہوتا ہے نا یہ. تو خدا کہ ہاں، تو اس کی اس ساری تخلیق کی، اس کی دنیا کی بہت زیادہ ویلیو ہے، قیمت ہے، وہ برتاؤ کیسے کرتا ہوگا، کیسے برتاؤ کرتا ہوگا؟ وہ مالک ہے، جو کچھ چاہے وہ کر سکتا ہے، اس کے اختیار میں ہے. کون ہے کہ جس نے میرے ساتھ زمین کی ناپ ٹھہرائی، کس نے بنیاد ڈالی، کس نے سوت کھینچا، کون تھا کہ جس نے میری مدد کی، کون تھا جس نے مجھے حکمت سکھائی، کون تھا کہ جس نے میری مدد کی کہ میں اس کائنات کو بناؤں؟ جواب دے ایوب. ایوب کے پاس تو اس کا بھی جواب نہیں ہے، تو اب آگے بند ہو گئی نا زبان، کہ میں جیسے مرضی چاہے جس چیز سے سلوک کروں، تمہیں اس سے کیا؟ ہمارا کوئی حق نہیں کہ خدا کو ہم سکھائیں مخلوقات کو ایسے ایسے کر دے، ذرا فلاں بندے کو ایسا کر دے، فلاں لیڈی کو ایسا کر دے. نہیں، وہ مالک ہے، اس کے اختیار میں ہے. جب ہم اپنی معمولی معمولی ملکیت چیزوں پہ بڑی توجہ کرتے ہیں، انہیں سنبھال سنبھال کے رکھتے ہیں، انہیں ڈیمیج کرنا نہیں چاہتے، تو خدا کس قدر زیادہ توجہ کرتا ہوگا اپنی مخلوقات پہ. دیکھیے، خدا مالک ہے اور وہ اپنی ہر تخلیق کو پسند کرتا ہے. ہی لائکس، وہ پسند کرتا ہے. جب اس نے سارا کچھ 6 دنوں میں بنا لیا، تو لکھا ہے کہ خدا نے سب پر جو اس نے بنایا تھا نظر کی اور دیکھا کہ بہت اچھا ہے، بہت اچھا ہے. خدا نے جو چیزیں بنائی خدا کو پسند ہے. اب یہاں کوئی چیز سمجھنے کی ہے، سب کچھ جو خدا نے بنایا خدا کو پسند آیا، اور اس نے کہا کہ بہت اچھا ہے. پیدائش پہلا باب اور 31 آیت آخری آیت ہے پہلے باب کی. چرچ میں جو بائبل رکھی ہوتی ہے اس میں پہلا صفحہ اور آخری آیت. خدا نے سب کچھ جو اس نے بنایا تھا نظر کی اور دیکھا کہ بہت اچھا ہے. یعنی یہاں تک جو چیزیں بن چکی ہیں، آدم بن چکا ہے یہاں پر، یس، حوا بن چکی ہے، یس، کوئی چیز خراب تو نہیں تھی یہاں پہ؟ اگر ہوتی تو خدا یہ نہ کہتا کہ بہت اچھا ہے. تو اس کا مطلب ہے کہ یہاں پر فرشتے بھی بن چکے ہیں، پرندے، جانور، پودے، سورج، چاند، ستارے اور انسان بھی بن چکے ہیں. تخلیق کے اس ہفتے میں، ان 6 دنوں میں کوئی چیز خراب نہیں ہوئی، کوئی چیز غلط نہیں ہوئی، کوئی غلط کام نہیں ہوا. ذرا غور کیجئے اس بات پہ. इन छह दिनों में सुबह के रोशन सितारे गाते हैं, दुनिया बन रही है और वो गा रहे हैं। आदम और हव्वा भी बन गए हैं, खुदा ने उन्हें बरकत भी दे दी है, लेकिन सब अच्छा है, कुछ बुरा नहीं हुआ। बिगाड़ कब आया? कई लोग कहते हैं कि जी दुनिया के बनने से पहले इब्लीस रोशन सितारे से गिर चुका था और इब्लीस बन चुका था। नहीं, तखलीक का ये अमल जब खुदा ने फुल स्टॉप लगाया, बना दिया, सब चीजें बना दी, और बाय द वे फुल स्टॉप पता क्या चीज थी जो खुदा ने बनाई और उसके बाद बनाना सब खत्म कर दिया? किसी को नहीं पता, औरत। खुदा ने तखलीक जो की है पहले दिन से लेके छठे दिन तक, सबसे आखिर में क्या चीज बनी? औरत बनी। और उसके बाद कहा कि बहुत अच्छा है, सब कुछ बहुत अच्छा है। अगर इब्लीस इस वक्त तक बगावत कर चुका होता, अगर इब्लीस फरिश्तों को अपने साथ मिलाकर आसमान पर बगावत कर चुका होता, गरूर और तकब्बुर और घुमंड का गुनाह कर चुका होता, तो कभी ना लिखा होता कि बहुत अच्छा है। यहां तक चीजें बहुत अच्छी थी। हिज़कियेल बाब नंबर 28, हिज़कियेल चैप्टर 28, ग्यारहवीं आयत से, हिज़कियेल बाब नंबर 28 ग्यारहवीं आयत से, और खुदावंत का कलाम मुझ पर नाजिल हुआ कि आदमजात सूर के बादशाह पर ये नौहा कर उससे कहे, खुदावंत खुदा यूं फरमाता है कि तू खातिमुल कमाल दानिश से मामूर और हुस्न में कामिल है, तू अदन में बागे खुदा में रहा करता था जब तक अदन का बाग बना नहीं तब तक बगावत नहीं हुई। जब अदन का बाग बना उसमें ये फरिश्ता मौजूद था, हुस्न में कामिल था, दानिश उसकी सबसे बेस्ट थी, हिकमत उसमें बहुत ज्यादा थी। तू अदन में बागे खुदा में रहा करता था, हर एक कीमती पत्थर तेरी पोशिश के लिए था, मसलन याकूत सुर्ख और पुखराज और अलमास और फिरोजा और संगे सुलेमानी और जबरजद और नीलम और जमुर्द और गोहरे शबचराग और सोने से गोल्ड से तुझ में खातिम साजी और नगीना बंदी की सनत तेरी पैदाइश ही के रोज से जारी रही। तू पैदा हुआ था, तू खुदा के बराबर नहीं है, तू मखलूक है। ऐ फरिश्ते, ऐ सितारे, तू मखलूक है, तू पैदा हुआ और तुझे खूबसूरत बनाया किसने? खुदा ने। तुझे अकल दी? खुदा ने। तुझे हुस्न दिया? खुदा ने। तुझे अदन में रखा? खुदा ने। तू ममसूह करोबी था, अब वाजे कर दिया कि बात किसकी हो रही है, तू मसा किया हुआ करोबी फरिश्ता था जो साया अफगन था, इस कदर था खुदा का जलाल, उसका साया उस पर और फरिश्ते उसके साये में। वो फरिश्तों पे लीडर था, वो लीडिंग कैपेसिटी में था, वो कायद था, उसका मुकाम बहुत खूबसूरत खुदा ने दिया था उसे। और मैंने तुझे खुदा के कोहे मुकद्दस पर कायम किया, खुदा ने उसे बहुत बुलंद मर्तबा दिया। आदम और हव्वा के बनने के बाद भी बागे अदन में यह फरिश्ता मौजूद था। तू वहां आतशी पत्थरों के दरमियान चलता फिरता था, तू अपनी पैदाइश ही के रोज से अपनी राह रस्म में कामिल था जब तक कि तुझ में नाराजगी ना पाई गई। ये नाराजगी बाद में आई, जब अदन में तू रहता था तब तुझ में नाराजगी आई। छह दिन में खुदा ने जमी आसमा बनाए और उसमें सारी मखलूकात बनाई, उस वक्त तक ये बगावत ये गुनाह नहीं हुआ, उसके बाद हुआ। जब अदन में रहना शुरू हुए। तेरी सौदागरी की फरावानी के सबब से उन्होंने तुझ पे जुल्म भी भर दिया और तूने गुनाह किया, इसलिए मैंने तुझको खुदा के पहाड़ से गंदगी की तरह फेंक दिया और तुझ साया अफगन करोबी को आतशी पत्थरों के दरमियान से फना कर दिया। तेरा दिल तेरे हुस्न पर घमंड करता था, तूने अपने जमाल के सबब से अपनी हिकमत खो दी, अब उसमें वो अकल नहीं है जो खुदा ने उसे दी थी। हुस्न पर वो घमंड करता है, मैंने तुझे जमीन पर पटक दिया और बादशाहों के सामने रख दिया है ताकि वो तुझे देख ले। यसाया बाब नंबर 14 में भी इसी बाबत लिखा है कि तूने ये सोचा था कि मैं अपना तख्त आसमान पर से बुलंद, खुदा के तख्त से बुलंद कर दूंगा, तेरे अंदर घमंड आ गया था। खुदा ने जिस फरिश्ते को इतना अच्छा बनाया, इतनी खूबसूरती और हिकमत उसे दी, इतना मुकाम और मर्तबा उसे दिया, वो घमंड में आ गया, वो तकब्बुर में आ गया। वो तो फरिश्ता था जो कामिल था, उसका तौर तरीके कामिल थे, हम तो हैं ही ना कामिल, इम्परफेक्ट, हमारे अंदर गुनाह की कैपेसिटी मौजूद है। तो हमें थोड़ा सा इख्तियार और रुतबा मिल जाए ना तो हमारा भी दिमाग आसमान पे चढ़ जाता है। कहते हैं ना, कल तक किसी आज वेखो मथा अखा मथे तो रख लिया, ये चश्मे की बात नहीं की मैंने। हम घमंड में आ जाते हैं, तकब्बुर में आ जाते हैं, गरूर में आ जाते हैं, थोड़ा सा इख्तियार, पोजीशन, स्टेटस, रुतबा, अच्छी जॉब, थोड़ा पैसा आ जाए तो हमारी जनाब नखरा ही नहीं संभाला जाता। तो ये चीज जहन में रहे कि दुनिया के बनने से पहले इब्लीस ने गुनाह नहीं किया। जब खुदा ने बनाई सारी चीजें, 6 दिन मुकम्मल हुए तो सब चीजें ठीक थी। और ये ममसूह करोबी जो अदन में रहता था, बाग अदन में, ये बाग अदन में रहता था और पता नहीं कब कितना वक्त वहां पे रहा हो। अगली बातें अगले जुमे को, दिलचस्प हैं, कुछ सीखने को मिल रहा है, बने रहिए इसी तरह, इबादतों में आते रहिए, मिस ना कीजिए, कड़ी मिस हो गई तो कई चीजें मिस हो सकती हैं। अगले जुमे जरूर आइए, दुआ करें। खुदावंद आसमानी बाप, हम शुक्रगुजार हैं तूने सारी चीजें अच्छी बनाई, हमें पैदा करने से पहले तूने हमारी जरूरत की सारी चीजें पहले तैयार कर रखी, हम इसके लिए तेरा शुक्र करते हैं। खुदावंद, जब तेरे कलाम के भेद हम पर खुलते हैं, हम हकीकत को जान रहे हैं, हमें फजल दे कि हम इन भेदों को जानते हुए, इन्हें समझते हुए, तेरे किरदार से हम सीखते हुए अपनी जिंदगी गुजारे। हमें जल्दबाजी में कदम ना उठाने दे, हमें हौसले से, तरतीब से काम करने का फजल अता कर, यीशु के नाम में।